आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
पाएको महिमा
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
नमस्कार अनि जय मसीह मेरा अति नै प्रिय श्रोता मित्रहरू, कस्तो हुनुहुन्छ? हाल खबर कस्तो छ? म आशा गर्दछु सबै ठिकठाकै चलिरहेको होला। प्रभु परमेश्वरको अनुग्रह र आशिष तपाईँको जीवनमा सदैव बनिरहोस्, यही नै मेरो कामना छ। त श्रोता, अब आउनुहोस् आजको बाइबल अध्ययनतिर हामी प्रवेश गरौं। आज हामी लेवी 26 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ इसरायलीहरूले ओगट्ने र आनन्द उठाउने आनन्द भोग गर्ने भूमिको शर्तहरू। यो अगमबाडिक इतिहास हो। यो अति नै सुन्दर अध्याय हो। यो अगमबाडिक इतिहास हो जुनले प्रतिज्ञाको मुलुकको सम्पूर्ण जीवन प्रवाहदेखि वर्तमान घड़ीको सम्म ढाक्दछ र भविष्य सम्बन्धमा शर्तहरू दिन्छ जुनमा तिनीहरू त्यस मुलुक ओगट्नेछन्। यो खण्ड लेवीको पुस्तकको बाँकी अध्यायसँग विशेष सम्बन्धमा उभिन्छ। यहाँ महान आत्मिक पाठहरू र तस्विरहरू छन्, तर यो इसरायलीहरूलाई तिनीहरूको भविष्यको सम्बन्धमा सिधै यहोवा परमेश्वरबाटको वचन हो। यो पूर्व लिखित इतिहास हो र त्यो आधारको प्रकट गर्दछ जुनमा इसरायल कनानको मुलुकमा प्रवेश गरे र त्यहाँ तिनीहरूको किरायमा लिएको म्यादको यो अध्याय हो। यदि 9 पल्ट उल्लेख भएको छ र यसले राख्नुपर्ने सरोकार शर्तहरूसँग छ जुनमा तिनीहरू त्यस मुलुकलाई ओगट्दछन्। परमेश्वर भन्नुहुन्छ, म गर्नेछु, दिनेछु, अर्थात आई विल। भविष्य सूचित यो कथन 20 पल्ट उहाँले भन्नुहुन्छ। यदि अर्थात भने शब्दको तिनीहरूको जवाब अनुसार परमेश्वर क्रिया गर्न वा प्रतिक्रिया गर्नुहुन्छ। परमेश्वरले त्यो मुलुक तिनीहरूलाई दिनुभयो, तर यसको तिनीहरूको ओगट्नलाई चाहिँ यदि शब्दको तिनीहरूको उत्तरद्वारा निश्चित गरिएको छ। आज्ञाकारिता नै त्यस मुलुकमा आशिषको आधार हो। यो अध्याय तिनीहरूको इतिहासको पात्र मात्र होइन, तर तिनीहरूको आशिषहरूको चाप नापक यन्त्रको रूपमा सेवा गर्दछ। त्यस मुलुकमा तिनीहरूको उपस्थित वर्षा र प्रशस्त अन्नबालीको परमेश्वरको कृपा अनुग्रहको बताउँदछ। तिनीहरूको अनज्ञाकारिताको कारण त्यस मुलुकबाट तिनीहरूको अनुपस्थित अनिकाल र खडेरीले परमेश्वरको दण्डको बताउँदछ। तपाई र म येशु ख्रीष्टसँग स्वर्गीय स्थानहरूमा सम्पूर्ण आत्मिक आशिषहरूले आशिषित भएका छौं, तर पनि त्यहाँ केही यदि शब्द त्यसमा पनि जोड़िएको छ। परमेश्वर तपाईलाई प्रेम गर्नुहुन्छ र तपाईमाथि आशिषको वर्षा वर्षाउन चाहनुहुन्छ, तर तपाई पापहरूको छाता ओढ्न सक्नुहुन्न र तपाई परमेश्वरको इच्छा बाहिर गएर आफ्नै इच्छा रूपी छाता मुनि ओत लाग्न सक्नुहुन्छ, त्यो गर्न सक्नुहुन्न। जब तपाई त्यो गर्नुहुन्छ, उहाँको प्रेमको सूर्यको किरणले तपाईलाई भेट्दैन। उहाँको आत्मिक आशिषहरूको अनुभव गर्न तपाईँको छाताहरूलाई तल राख्नै पर्दछ, हटाउनै पर्दछ। आउनुहोस् 26:1-2 हेरौं। तिमीहरूले आफ्ना निम्ति प्रतिमाहरू नबनाऊ अनि आफ्ना निम्ति कुनै खोपिएको प्रतिमा वा प्रतिमूर्ति खड़ा नगर र खोपिएका ढुंगाहरू आफ्नो देशमा ठहराएर ती पूज्नलाई घोप्टो नपर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरूले मेरो सबात पालन गर र मेरो पवित्र स्थानको आदर गर। म परमप्रभु हुँ। मित्र, यी दुई पदहरूले 10 आज्ञाहरूको पहिलो भाग अर्थात परमेश्वरसँग मानिसको सम्बन्धको मुख्य सार बताउँदछ। प्रतिज्ञाको मुलुकमा निरन्तर बसोबासको कायम राख्न इसरायलीहरूको लागि यी अति आवश्यक कुराहरू थिए। तिनीहरूले त्यस मुलुकलाई ओगट्नको लागि तिनीहरूले यी शर्तहरू भेट्नु परेको थियो, पूरा गर्नु परेको थियो। त्यो मुलुक यिनीहरूलाई दिएको थियो, तर यसको तिनीहरूले आनन्द उठाउने काम, आनन्द भोग गर्ने काम, यसको तिनीहरूको ओगट्ने काम परमेश्वरप्रति तिनीहरूको आज्ञाकारितामा आश्रित हुन्छ। पहिलो कुरा, तिनीहरूले प्रतिमा बनाउनु हुँदैन। दोस्रो कुरा, तिनीहरूले विश्राम दिन मान्नु पर्दछ। तेस्रो कुरा, पवित्र स्थानको आदर गर्नुपर्दछ। विश्राम दिन, पवित्र स्थान र परमेश्वरको आराधना गर्ने कुराहरू सबै एउटै पोकामा आउँदछन्। यहोवा परमेश्वरको चरित्र यी कुराहरूको आज्ञाकारिताको लागि आधारमा छ। म परम प्रभु हुँ। यसपछि हामी अगाडि देख्छौ आशिषहरूको प्रतिज्ञा 3-6। मेरो नियम अनुसार चलेर मेरो आज्ञाहरू तिमीहरूले पालन गर्यौ भने म ठिक ठिक समयमा झरी पठाउनेछु र जमीनले उब्जनी दिनेछ र खेतबारीका रूखहरूमा फलफूल लाग्नेछन्। दाग बटुल्ने समय समय तिमीहरूले दाई गर्नेछौ र रोपाईको समय समय दाग बटुल्नेछौ। तिमीहरूलाई खानु पिउनुमा दुःख हुने छैन र देशमा तिमीहरू निर्धक्क हुनेछौ। म देशमा शान्ति दिनेछु, तिमीहरू ढल्केर निदाउनेछौ र तिमीहरूलाई कसैले तर्साउने छैन। म देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु अनि तिमीहरूको देशमा लड़ाई हुने छैन। तपाईले याद गर्नुभयो होला, यो पद भने शब्दसँग आरम्भ हुन्छ। पद 3 भनिएको छ, मेरा नियम अनुसार चलेर मेरा आज्ञाहरू तिमीहरूले पालन गर्यौ भने। हजुर, त्यसपछि परमेश्वरले यी कुराहरू प्रतिज्ञा गर्नुभयो। त्यस मुलुकको तिनीहरूले ओगट्ने काम र यी सारा आशिषहरू प्राप्त गर्ने काम तिनीहरूको आफूप्रति प्रकट भएको परमेश्वरको इच्छामा आज्ञाकारितामा आश्रित थियो। परमेश्वरले तिनीहरूका स्वतन्त्र इच्छाको जान्नुहुन्छ। यदि तिनीहरूले आज्ञा मान्यो भने त्यसपछि परमेश्वरले आशिष दिनेछ। यो यस्तो देखाइ पर्दछ कि यस मुलुकमा तिनीहरूको आज्ञाकारितामा परमेश्वरको आशिषको प्राथमिक प्रमाण चाहिँ वर्षा हो। हामीले यो कुरा व्यवस्था र अगमबक्ताको पुस्तकहरूमा पटक पटक दोहोरिएको देखेका छौं। एजिकेल 34:26-27 पदमा भनिएको छ, म तिनीहरूलाई मेरो डाँडाको छेउछेउमा बसाल्नेछु र ठिक ऋतुहरूमा तिनीहरूको निम्ति झरी वर्षाइदिनेछु। आशिषको त्यो झरी हुनेछ। खेतमा भएका रूखहरूले फल दिनेछन्, भूमिले आफ्नो फसल दिनेछ र मानिसहरू चैन लिएर निज भूमिमा बस्नेछन्। तिनीहरूका जुवा भाँचेर तिनीहरूलाई कमारा तुल्याउनेहरूबाट मुक्त गर्दा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्। अगमवक्ताले त्यो दिनतिर आफ्नो दृष्टि लगाउँछन् जब इसरायलमा यो कुरा पूरा हुनेछ। यो आउनलाई बाँकी नै छ। युएल 2:23-24 पदले भन्दछ, यसैले अब एसियोनका बासिन्दाहरू हो, खुशी हो र परमप्रभु आफ्ना परमेश्वरका रमहाट गर, किनभने उहाँले अघिल्लो झरी जति चाहिन्छ उति दिनुहुन्छ र तिमीहरूका निम्ति वर्षा ल्याइदिनुहुनेछ। अघिल्लो झरी र पछिल्लो झरी पहिलेको झैं वर्षै दिनुहुनेछ। तब खलाहरू अन्नहरूले भरिनेछन्, रसकुण्ड दागमध्य र तेले भरेर पोखिनेछन्। परमेश्वरले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरू चाहिँ भूमिको ओगट्ने काम, वर्षा, उर्वरा र शान्ति हो। यो कुराको टिपोट गर्न चाखलाग्दो कुरा छ कि त्यस मुलुकमा आज कति पनि शान्ति छैन। हुन त शान्ति आज संसारमा कहीँ पनि छैन, हाम्रो देशमा पनि छैन। परमेश्वर आशिष दिने प्रतिज्ञा गर्नुहुन्छ यदि ती निश्चित केही कुराहरू गरिए भने। 7-8 पदमा भनिएको छ, तिमीहरूले आफ्ना शत्रुहरूलाई खेदेर तरवारले स्वतर पार्नेछौ, तिमीहरूका 5 जनाले 100 जनालाई र 100 जनाले 10,000 जनालाई खेद्नेछन्। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले स्वतर हुनेछन्। शत्रुहरूमाथि तिनीहरूको विजय तिनीहरूका आशिषको एक भाग थियो। अनि धेरै पल्ट यो यथार्थमा पूरा भयो जुन हामी जान्दछौ, जब तिनीहरू परमेश्वर कहाँ फर्केथे। परमेश्वरले समुएल, दाऊद, दबोरा र गिद्योन र एलियालाई पठाउनुभयो। यी सबैलाई उहाँले उठाउनुभयो किनभने परमेश्वर आफ्नो प्रतिज्ञाको पक्का गरिरहनु भएको थियो। तिनीहरू शत्रुहरूमाथि विजय हुनेथे, जुन आशिषको एक अंश थियो तिनीहरूको निम्ति। यहोशू 23:10 पदले भन्छ, परमप्रभु परमेश्वरको निम्ति तिमीहरूको एकजनाले 1,000 मानिसहरूलाई धपाउन सक्छ, किनकि उहाँले तिमीहरूलाई भन्नुभए झैं तिमीहरूको निम्ति युद्ध गर्ने उहाँ नै हुनुहुन्छ, जो परमेश्वर हुनुहुन्छ। 9-10 पद, म तिमीहरूमाथि निगाह राख्नेछु र तिमीहरूलाई फल्दो फुल्दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु र मेरो करार तिमीहरूसित स्थिर गर्नेछु। तिमीहरूले सञ्चय गरेर राखेको पुरानो फसलको अन्न खाँदा खाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्न चाहिँ हटाउनु पर्नेछ। मित्र, यी परमेश्वरको प्रतिज्ञाहरू हुन्। अनि 11 पदमा भनिएको छ, तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा बास गर्नेछु। हजुर, मलाई यो नभन्नुहोस् कि परमेश्वर पापको घृणा गर्नुहुन्न। निश्चय नै उहाँ घृणा गर्नुहुन्छ। उहाँ यससँग तपाईँ र मेरो जीवनमा सम्झौता गर्नुहुन्न। उहाँले यसको न्याय गर्नै पर्छ। तर उहाँ हामीलाई प्रेम गर्नुहुन्छ, पापीलाई होइन। पापको उहाँ घृणा गर्नुहुन्छ। अनि 12 पदमा भनिएको छ, म तिमीहरूका बीचमा हिँडुल गर्नेछु र म तिमीहरूका परमेश्वर हुनेछु अनि तिमीहरू चाहिँ मेरो प्रजा हुनेछौ। परमेश्वर उहाँको आज्ञा पालन गर्नेहरूसँग संगति गर्न प्रतिज्ञा गर्नुहुन्छ। अनि त्यही नै आज उहाँले तपाईँ र मलाई पनि भन्नुहुन्छ। 1:7 पदले भन्छ, तर उहाँ जस्तो ज्योतिमा हुनुहुन्छ हामी पनि ज्योतिमा हिँड्छौं भने त एउटासँग अर्कोको हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। परमेश्वर हामीसँग संगति गर्न चाहनुहुन्छ, तर हाम्रो जीवन उहाँको इच्छा अनुसारको जीवन हुन आवश्यक छ। 2 कोरिन्थी 6:16 पदले भन्छ, प्रतिमाहरूसित परमेश्वरको मन्दिरको के सम्बन्ध, किनभने हामीहरू जीवित परमेश्वरका मन्दिर हौं। जसरी परमेश्वरले भन्नुभएको छ, म तिमीहरूमा बास गर्नेछु र तिमीहरूको बीचमा हिँडुल गर्नेछु, म तिमीहरूका परमेश्वर हुनेछु र तिमीहरू मेरो प्रजा हुनेछौ। अनि 13 पदमा भनिएको छ, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, तिमीहरू मिश्रीहरूका कमारा नहौ भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्याए। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाडो गरी हिँड्ने तुल्याएको छु। हजुर, उहाँले हामीलाई पनि पापको बन्धन र शैतानको कैदबाट त्यसलाई तोडेर छुटकारा दिनुभएको छ र आज फेरि संसार पाप र शैतानको फन्दामा कमारा हुनुहुँदैन। अहिलेसम्म हामीले देख्यौं, यदि इसरायलीहरूले परमेश्वरको आज्ञा पालन गरे, उहाँले तिनीहरूलाई हरेक कुरामा प्रशस्त आशिष दिने प्रतिज्ञा गर्नुभयो। तर अगाडि हामी देख्छौं, यदि अनज्ञाकारी भए तिनीहरूमाथि दण्डको घोषणा गर्नुहुन्छ, अनि यो तपाईँ र मैले गम्भीरपूर्वक सुन्न आवश्यक छ। 14-15 पद, तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ र यी सब आज्ञा पालन गरेनौ र मेरा विधिहरूलाई घृणा गरेर इन्कार गर्यौ भने, अनि मेरो सम्पूर्ण आज्ञा नमानेर मेरो करार भंग गर्यौ भने, हजुर 16-17 पदमा भनिएको छ, म तिमीहरूका बीचमा आतंक फैल्याउनेछु, अनि शरीर नष्ट पार्दै जाने, आँखालाई विनाश गर्ने र प्राणलाई शिथिल गराउँदै लैजाने भयंकर रोगहरू पठाउनेछु। तिमीहरूले रोपेका बिउहरू खेर जानेछन्, किनकि तिमीहरूका शत्रुहरूले फसल खाइदिनेछन्। म तिमीहरूको विरोध गर्नेछु र तिमीहरू शत्रुका हातबाट परास्त हुनेछौ। तिमीहरूलाई हेला गर्नेहरूले तिमीहरूमाथि प्रभुत्व गर्नेछ, कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ। यो पहिलो श्रेणीको दण्ड हो, आतंक, शरीर नष्ट हुँदै जाने, आँखालाई विनाश गर्ने र प्राणलाई शिथिल गराउँदै लाने भयंकर रोग र फसल नष्ट गर्ने रोग। तिनीहरूको शत्रुहरूले तिनीहरूलाई मार्नेछ, तिनीहरूलाई दास बनाउनेछन् र तिनीहरूलाई भयभीत तुल्याउनेछन्। तिनीहरूको निराशाको इतिहासमा यो पटक पटक भएको हामी देख्छौ। यो हामी न्यायकर्ता 2:14, 3:8 र 4:2 देख्छौ। अनि 18-20 पदमा भनिएको छ, तिमीहरूले अझै पनि मलाई टेरेनौ भने तिमीहरूका पापको 7 गुणा बढ़ी सजाय म तिमीहरूलाई दिनेछु। म तिमीहरूको अभिमान र जिद्दी चूर गर्नेछु। तिमीहरू माथिको आकाश फलाम जस्तै र तिमीहरू मुनिको जमीन काँसो झैं म तुल्याउनेछु। तिमीहरूको शक्ति खेर जानेछ, किनकि तिमीहरूको जमीनले उब्जनी दिने छैन र देशका रूखहरूले फल दिने छैनन्। यो चाहिँ दण्डको दोस्रो श्रेणी हो। यदि तिनीहरू निरन्तर अटेरी र ढिट भइरहे र आफ्ना अनज्ञाकारितामा रहिरहे भने, तब परमेश्वरले तिनीहरूलाई 7 गुणा ज्यादा दण्ड दिनुहुनेछ, जुनले यो संकेत गर्दछ कि पूर्ण दण्ड न्याय। तिनीहरूको घमण्डहरू तोडिनेछन्, त्यहाँ वर्षा हुने छैन, त्यहाँ निरन्तर अन्न बाली सप्रिने छैन। अनि 21-22 पद, तिमीहरू मेरो विरूद्धमा हिँडेर मलाई अझै टेरेनौ भने म फेरि तिमीहरूका पाप सुहाउँदो 7 गुणा बढ़ी विपत्तिहरू तिमीहरूलाई ल्याउनेछु। म तिमीहरूका बीचमा जंगली जनावरहरू पठाइदिनेछु, जसले तिमीहरूका नानीहरूलाई खाइदिनेछ र तिमीहरूका गाई वस्तुहरूलाई नाश गर्नेछ, अनि तिमीहरूको संख्या यति धेरै बनाउनेछ कि तिमीहरूका बाटो सुनसान हुनेछ। मित्र, यो तेस्रो दण्डको श्रेणी हो। महामारीबाट हैजा र जंगली जनावरहरूले तिनीहरूको जनसंख्यालाई नष्ट गर्नेछ, अनि यी सबै तिनीहरूमाथि आयो पनि। न्यायकर्ताको पुस्तक पढ्नुहोस्, यो कुरा तपाईँ थाहा पाउनुहुनेछ। अनि 23-26 पद, यी सब भएर पनि तिमीहरू मतर्फ फर्केनौ र मेरो विरूद्धमा हिँडिरह्यौ भने, म पनि तिमीहरूका विरूद्धमा हुनेछु र तिमीहरूका पापका लागि म 7 गुणा तिमीहरूलाई प्रहार गर्नेछु। म तिमीहरूमाथि युद्धहरू ल्याउनेछु र मेरो करार भंग गरेको बदला म चुकाउनेछु। तिमीहरू आफ्नो आफ्नो शहरमा जम्मा हुनेछौ, म त्यहाँ पनि तिमीहरूका बीचमा रूढ़ी पठाउनेछु, अनि तिमीहरू आफ्ना शत्रुहरूका हातमा पर्नेछौ। म तिमीहरूको अन्न यति साह्रो घटाइदिनेछु कि एउटै घरको चुलोमा 10 घरका आइमैहरूले पकाउनेछन्, अनि पकाएर भाग लगाउँदा यति थोरै हुनेछ कि कसैलाई पनि पुग्ने छैन। यो दण्डको चौथो श्रेणी हो। 7 अंकको पुनः दोहोर्याएको यहाँ नोटिस गर्नुहोस्, जुनले पूर्णताको संकेत गर्दछ। शत्रुहरूले तिनीहरूको रक्षाहरूको तोड्नेछन्, महामारीले मानिसहरूलाई प्रहार गर्नेछ, अनि बन्दुवा वा कैद आखिरी परिणाम हुनेछ तिनीहरूको निम्ति। इजिकेलले तिनीहरूलाई चेतावनी दिए कि इजिकेल 5:12 पदमा तेस्रो भाग महामारीले र अनिकालले मर्नेछन्, अनि तेस्रो भाग तरवार मुनि पर्नेछन् र तेस्रो भाग चाहिँ छरपट हुनेछन्। यसैया, यर्मिया, इजिकेल सबैले तिनीहरूलाई अनिकालको बारेमा चेतावनी दिए, अनि यी सबै तिनीहरूलाई भय थियो, अनि यी सबै फेरि महाक्लेश अवधिमा हुनेछ। यो हामी प्रकाशको पुस्तक 6:6 राम्ररी पाउनेछौ। 27-29 पद, यी सब भएर पनि तिमीहरूले मेरो कुरा सुनेनौ र मेरो विरूद्धमा हिँडिरह्यौ भने, मेरो क्रोधमा म तिमीहरूका विरूद्ध जानेछु र तिमीहरूका पापको लागि म तिमीहरूलाई 7 गुणा दण्ड दिनेछु। तिमीहरूले आफ्नै छोराछोरीहरूको मासु खानु पर्नेछ। मित्र, यो भयंकरको कुरा देखिन्छ अनि कसैले यो सोचला कि यो कहिले हुन आउने छैन, तर यो यस्तै भयो। इसरायलको इतिहासमा यो हामी भएको देख्छौ। अनि 30-33 पद, म तिमीहरूका डाँडाका थानहरू नाश गर्नेछु, म तिमीहरूका धूपका वेदीहरू भत्काइदिनेछु र तिमीहरूका लासहरू आफ्ना मृत प्रतिमाहरूमाथि फालिदिनेछु। म तिमीहरूलाई तिरस्कार गर्नेछु, म तिमीहरूका शहरहरू उजाड पार्नेछु र तिमीहरूका धर्म स्थलहरू शून्य पारिदिनेछु, अनि म तिमीहरूका भेटीका मिठो बासना ग्रहण गर्ने छैन। म देशलाई नष्ट पार्नेछु, यी सब देखेर त्यहाँ बस्ने तिमीहरूका शत्रुहरू अवाक्क हुनेछन्। म चाहिँ तिमीहरूलाई जाति जातिहरूका बीचमा तितरबितर पारिदिनेछु र नाङ्गो तरवार लिएर तिमीहरूलाई खेर्नेछु। तिमीहरूको देश सुनसान र तिमीहरूका शहरहरू उजाड हुनेछन्। हजुर, यो 5 दण्डको श्रेणी हो अनि यो भयंकर र अति नै उग्र छ। यो तिनीहरूको शहरहरूको कब्जामा युद्धको परिणाम थियो। यो सामरियाको कब्जामा पूरा भएको थियो, जुन हामी 2 राजा 6:28-29 पदमा देख्छौ। अनि फेरि बिलाप 2:20 पदमा, 4:10 पद अनुसार नबुकदनेस्वरको नेतृत्वमा बेबिलोनियनहरूद्वारा यरूसलेमको कब्जामा र फेरि ईस्वी सम्वत 70 रोमी सम्राट टाइटसद्वारा यरूसलेम शहरमाथि आक्रमणमा यो पूरा भयो। पद 33 त्यस मुलुकको तस्विर हो जुन 2000 वर्षदेखि उभेको छ। परमेश्वर निश्चय नै त्यो गर्नुहुन्छ जुन उहाँ गर्छु भनेर भन्नुहुन्छ। अनि 34-35 पद, सुनसान हुँदा देशले आफ्ना सभातहरू भोग गर्न पाउनेछ र तिमीहरू चाहिँ आफ्ना शत्रुहरूको देशमा हुनेछौ, तब त्यसै समय देशले विश्राम लिएर आफ्ना सभातहरू मनाउनेछन्। जति दिन त्यो सुनसान रहन्छ भूमिले विश्राम पाउनेछ, तिमीहरू त्यहाँ रहँदा सभातहरूमा नपाएको विश्राम त्यसले पाउनेछ। किन तिनीहरूलाई बाइबलमा कैदी वा बन्दुवा बनाई लगिए त पठाइए त, त्यसको कारण यहाँ छ। 490 वर्ष अवधिमा इसरायलीहरूले त्यस भूमिलाई त्यसको विश्रामहरू दिन असफल रहे। यसको अर्थ त्यस मुलुकले वा भूमिले 70 विश्राम वर्षहरू चुकायो। इसरायलीहरूले सोचे कि तिनीहरू विश्राम वर्षको पालन नगरेकोमा केही हुने छैन, तर परमेश्वरले अन्तिममा आखिरमा भन्नुभयो, अब धैर्यको दिन पूरा भयो। यदि तिनीहरूले भूमिलाई यसको विश्रामहरू दिँदैनौ भने परमेश्वरले दिनुहुन्छ। त्यसकारण उहाँले त्यस मुलुकबाट 70 वर्षसम्म निकालिदिनुभयो। ओ परमेश्वर, कति बिल्कुल ठिक हुनुहुन्छ। त्यही कारण 2 इतिहास 36:21 पद अनुसार बाबेलमा कैद वा बन्दुवा 70 वर्षसम्म भएथ्यो। अनि 36-39 पदमा भनिएको छ, शत्रुको देशमा कुनै बाँकी मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्दा पनि तिनीहरू शत्रुले खेदे झैं भाग्नेछन् र अकारण लोट्नेछन्। कसैले नखेद्दा पनि तरवारदेखि भागे झैं तिनीहरू भाग्नेछन् र एक अर्खामाथि ठक्कर खाँदै लोट्नेछन्। यसकारण तिमीहरूका शत्रुहरूका सामुने खड़ा हुन सक्ने छैनौ। तिमीहरू अन्य जातिहरूका बीचमा नष्ट हुनेछौ र तिमीहरूका शत्रुहरूको देशले तिमीहरूलाई निल्नेछ। बाँकी रहेका चाहिँ शत्रुहरूको देशमा आफ्नै र आफ्ना पुर्खाहरूका अधर्मले गर्दा खत्तम हुँदै जानेछ। मित्र, बाबेलको बन्दुवाको दिनहरूदेखि यो यहुदीहरूको ठिक अगमबाड़ी चित्रण हो। तिनीहरू अन्य राष्ट्रहरूमा छरपट्ट छरिएका छन्। तिनीहरूलाई नष्ट गर्न यहुदी विरोध अभियान एकपछि अर्को युगौं युगदेखि आएको छ। यो खण्ड नाजी यहुदी विरोध अभियानको बिल्कुल मिल्दो तस्विर हो। यसपछि हामी देख्छौं 40-42 पद, तर यदि तिनीहरूले आफ्नै र आफ्ना पिता पुर्खाका पाप र मेरा विरूद्धमा तिनीहरूले विश्वासघात गरेको अधर्म र म प्रति देखाएको शत्रुता स्वीकार गरे भने, जसले गर्दा म तिनीहरूको शत्रु भए र मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूको देशमा पठाए, यदि आफ्ना दुष्ट हृदय नम्र तुल्याई आफ्ना पापको लागि सजाय भोगे भने, याकुब इसाक र अब्राहमसँग गरेको मेरो करारको साथै त्यो देशलाई पनि म सम्झनेछु। मित्र, परमेश्वरले तिनीहरूलाई सबै नाश गरी नष्ट गर्नुभएन, किनकि उहाँले अब्राहम र अरू कुलपतिहरूसँग आफ्नो करार बनाउनु भएको थियो र त्यो सम्झनुभयो। हामी प्रस्थानको पुस्तकमा थाहा पाउँछौ कि जब इसरायलीहरू मिश्रमा दासोतमा थिए, परमेश्वरले तिनीहरूका कष्ट र आर्तनादका व्याथाका सुस्केरा सुन्नुभयो। परमेश्वरले अब्राहम इसाक र याकुबसँग बाँध्नु भएको करार याद गर्नुभयो र परमेश्वरले तिनीहरूलाई मिश्रबाट छुटकारा दिनुभयो। अहिले परमेश्वर तिनीहरूलाई भन्नुहुन्छ कि तिनीहरू त्यस मुलुकमा रहन सक्छन् यदि तिनीहरूले उहाँको आज्ञा पालन गर्छन् भने। यदि तिनीहरूले उहाँको आज्ञा पालन गरेनन् भने तिनीहरूले त्यो मुलुक छोड्नै पर्छ। तर यदि तिनीहरूले पश्चाताप गरी परमेश्वर कहाँ फर्के, जब तिनीहरू आफ्नो मुलुकदेखि बाहिर भएको बेला उहाँले तिनीहरूलाई फेरि मुलुकमा फर्काइ ल्याउनुहुनेछ। यसरी हामी थाहा पाउँछौ कि जब दानियल बाबेलमा थिए तिनी प्रार्थनामा परमेश्वर कहाँ फर्के, उसले आफ्ना अनुहार यरुसलेमतिर फर्काए र तिनले आफ्ना र आफ्ना जातिहरूको पापहरूको पश्चाताप गरे। जब तिनले त्यो गरे परमेश्वरले सुन्नुभयो। परमेश्वरले तिनीहरू कहाँ यो भन्नलाई दूत पठाउनुभयो कि तिनीहरू आफ्ना मुलुकमा फर्कने छन्। अनि तिनीहरू आफ्नो मुलुकमा फर्किआए पनि 43-44 पद, त्यो देश तिनीहरूले त्याग्नेछन् र तिनीहरू बिना उजाड रहँदा देशले आफ्नो सवातहरू भोग गर्नेछन्। अनि तिनीहरूले आफ्नो अधर्मको सजाय भोग्नेछन् जुन सजाय मेरो विधान लत्याउँदा र मेरा विधिलाई तिरस्कार गर्दा मैले तिनीहरूलाई दिएको थिएँ। यी सब गरे तापनि जब तिनीहरू शत्रुको देशमा हुन्छन् तब म मेरो तिरस्कार र घृणामा तिनीहरूलाई सखापै त पार्ने छैन र मेरो करार पनि तोड्ने छैन। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मित्र, यो शास्त्रको उल्लेखनीय अनुच्छेद हो। यो अनुच्छेद पढेपछि के तपाईँ भन्न सक्नुहुन्छ कि परमेश्वरले इसरायललाई सधैँको निम्ति त्याग्नु भएको छ? यदि तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वर जे भन्नुहुन्छ वास्तवमा उहाँको तात्पर्य त्यही हो, तब उहाँ तिनीहरूलाई कहिले पनि सदाको निम्ति त्याग्नु भएको छैन। अनि 45-46 पदमा भनिएको छ, तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खासँग गरेको करार सम्झनेछु। मैले तिनीहरूका परमेश्वर हुनलाई तिनीहरूका पुर्खाहरूलाई अन्य जातिहरूकै सामुने मिश्रबाट निकालेर ल्याएको थिएँ। म परमप्रभु हुँ। सिनै पर्वतमा आफू र इसरायलीहरूका बीचमा परमप्रभुले मोसाद्वारा ठहराउनु भएका विधि विधान र नियमहरू यी नै हुन्। तिनीहरूले दण्ड पलिस्तिनमा ल्याए, जस्तो कि आदमले दण्ड आफ्नो पापद्वारा पूरा पृथ्वीभरि ल्याए। तिनीहरूका पिता पुर्खाहरूसँगको परमेश्वरको करारको कारणले गर्दा उहाँले तिनीहरूलाई आफ्नो मुलुकमा ल्याउनुहुनेछ र तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको हरेक कुराको पुनस्थापन गरिदिनुहुनेछ। ओ, यो कस्तो महिमित आशा!
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।